الله وبركاته. واقعتاً آپ تراویح پڑھ کر تھک گئے، اس لیے سلام کا جواب بھی بہت آہستہ دیا اور بعض حضرات نے دیا ہی نہیں، یہ تھکاوٹ کا اثر ہے. آپ کو معلوم ہے کہ سلام کرنا سنت ہے، جواب دینا واجب ہے، اور جواب بھی اتنی آواز سے دینا چاہیے کہ سلام کرنے والے کو جواب سنائی دے. اب میں دوبارہ سلام کرتا ہوں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اگر چلا تارا دم ہے، اب جس نے سلام کا جواب دیا ہے وہ آگے ہو جائے، اور جس نے نہ دیا ہو وہ پیچھے بیٹھا رہے. جس نے سلام کا جواب دیا حضور ہی دے، اور نوجوان آدمی کو ایک نہ لگائے، اس لیے کہ اگر نوجوان ٹیک لگاتا ہے تو پھر شک پڑ جاتا ہے کہ وہ جوان بھی ہے یا نہیں، وہ ٹیک تو بوڑھے لگاتے ہیں. جزاک اللہ. الحمد للہ وکفا والصلاة والسلام على عباده الذين اصطفى. اما بعد فاعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. ان الذين قالوا ربنا اللہ ثم استقاموا تتنزل عليهم الملائكة ألا تخافوا ولا تحزنوا وأبشروا بالجنة التي كنتم توعدون. نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة ولكم فيها ما تشتهي أنفسكم ولكم فيها ما تدعون. نزلا من غفور رحيم. صدق الله العظيم. بزرگان محترم، معزز حاضرین، برادران اسلام، مجھے اس بات کا احساس ہے کہ آج کل راتیں چھوٹی اور مختصر ہیں، آپ حضرات نے آرام بھی کرنا ہے اور پھر صبح سحری کے لیے بھی اٹھنا ہے، اور کچھ دیر آرام کے بعد اپنے کام پر بھی جانا ہے. اگرچہ کل ہفتہ ہے اور بہت سے حضرات کی چھٹی ہوگی اور بہت سے حضرات نے کام پر جانا ہوگا، اس لیے میں کوئی زیادہ لمبی گفتگو نہیں کروں گا. میں صرف حضرت مفتی صاحب اور حافظ عبد المالک صاحب کے حکم کی تعمیل میں دوبارہ یہاں حاضر ہوا ہوں. جیسے وقت بڑا مختصر اور ٹائم بڑا شارٹ ہے، اسی طرح ہماری زندگی بھی بڑی مختصر ہے اور زندگی بھی بڑی شارٹ ہے. ہمارا اس طرف تو دھیان جاتا ہے کہ ٹائم بہت کم ہے، اور ہم اکثر اپنی گھڑیوں کو دیکھتے ہیں، 11 بج گئے 12 بج گئے 1 بج گیا. کبھی اس پر بھی سوچیں، زندگی کی گھڑی کو بھی دیکھیں کہ ہماری زندگی اب کم رہ گئی، زیادہ زندگی گزر گئی، بال سفید ہو گئے ہیں، 50 سال عمر ہو گئی ہے، 40 سال ہو گئی ہے، 60 سال ہو گئی ہے. حضور علیہ السلام نے فرمایا میری امت کے لوگوں کی عمریں 60 اور 70 کے درمیان ہوں گی. بہت سے لوگ تو 60 سال سے بھی پہلے فوت ہو جائیں گے، بہت سے 70 سال کے بعد تو کچھ عرصہ زندہ رہیں گے. خود حضور علیہ السلام کی عمر مبارک 63 سال تھی، 63 ایئر. تو اب ہم کبھی سوچتے ہیں کہ ہماری زندگی کے 50 سال گزر گئے تو بظاہر 10-12 سال رہ گئے، جبکہ ابھی تو 10 سیکنڈ کا بھی بہرحال پتہ نہیں ہے، لیکن پھر بھی اگر غور کریں تو زیادہ گزر گئی ہے، کچھ باقی ہے. تو اس لیے ہمیں اس طرف بھی توجہ کرنی چاہیے کہ زندگی کی گھڑی بھی بڑی تیزی سے چل رہی ہے اور زندگی بھی بڑی شارٹ ہے اور مختصر ہے. یہ چونکہ رمضان کے آخری دن اور راتیں ہیں، اور آج 22ویں شب ہے، اس کے بعد باقی 8 راتیں یا 7 راتیں رہ گئی ہیں، اور یہ راتیں پھر اگلے سال آئیں گی، और ये पता नहीं किसको नसीब हो और किसको ना हो, कितने मुसलमान पिछले साल रमजान में थे, आज वो दुनिया में नहीं बल्कि कब्रों में है। ना मालूम आप में से और मुझ में से कौन होगा और कौन नहीं होगा, इसलिए इसको गनीमत समझना चाहिए। और ये रातें तो जागने की भी हैं, जगाने की भी हैं। सरकार दो आलम हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम रमजान मुबारक के आखिरी 10 दिनों में पहले 20 दिनों के मुकाबले में ज़्यादा इबादत फरमाते थे। रात को जागते भी थे, जगाते भी थे, खुद भी जागते थे, घर वालों को भी जगाते थे। तो कुछ देर आराम कर लें। और वाकया ये है कि मैंने शायद गुज़िश्ता साल 27वीं शब में मैं यहाँ था, और इस दफ़ा भी मेरी ख्वाहिश भी थी और आप में से बाद हजरात की भी कि मैं यहाँ 27वीं शब गुजारूँ, लेकिन मुझे परसों वापस पाकिस्तान जाना है, इसलिए कि हमारे यहाँ खैरुल मदारिस मुल्तान में तकरीबन 400 आदमी एतिकाफ में है और 27वीं शब में बहुत बड़ा इज्तिमा होता है, और उनकी भी ये ख्वाहिश और मेरी भी ख्वाहिश होती है कि मैं उनके साथ कुछ वक्त गुजारूँ। अल्हम्दुलिल्लाह वहाँ पूरा एक एतिकाफ का निज़ाम होता है, डेली 1,00,000 मरतबा दुरूद शरीफ वहाँ पढ़ा जाता है, और जो सूरह यासीन का ख़त्म, कुरान का ख़त्म, अकाबिर के बयानात होते हैं वो इसके अलावा होते हैं। तो इसलिए मैं बावजूद ख्वाहिश के वापस जाऊंगा, और आपको मैंने शायद याद हो पिछले साल 27वीं शब में ये अर्ज़ किया था कि लैलतुल कदर की कदर उसको मालूम होगी जिसको रात की कदर मालूम होगी। अहले इल्म ने लिखा है मन लम यारिफ कदर लैली, लम यारिफ कदर लैलतुल कदरी, जिसको रात की कीमत का पता नहीं उसे लैलतुल कदर की भी कीमत का अंदाज़ा नहीं। जो रात को काम का बनाएगा और काम का समझेगा उसी को लैलतुल कदर की कदर होगी, इसलिए कि अल्लाह ने दिन को भी काम का बनाया, रात को भी सिर्फ आराम और सोने का नहीं बनाया। पर वो दिगार आलम ने अपने महबूब पैगंबर को फरमाया या अय्युहल मुज़म्मिल क़ुम अल-लैल इल्ला क़लीला, मेरे महबूब सोए न रहिए, ज़रा उठिए, रात के वक्त में ज़रा इबादत भी कीजिए। तो अल्लाह खुद हुज़ूर को फरमा रहे हैं कि ज़रा उठिए और रात को जागिए और इबादत कीजिए। और अल्लाह ने हुज़ूर को मेराज भी रात को कराया है, रात की कसम अल्लाह ने खाई है, बल्कि एक जगह 10 रातों की कसम खाई है। और कुरान करीम भी लोहे महफूज से आसमान दुनिया पर अल्लाह ने दिन को नहीं उतारा, बल्कि कुरान दिन को उतरा या रात को उतरा? रात को उतरा। हुजूर का मेराज भी रात को हुआ। और ये रातें बड़ी कीमती होती हैं, रात सिर्फ सोने की नहीं होती बल्कि सोना बनाने की भी होती है, गोल्ड बनाने की भी होती है। अपनी ज़िंदगी को सोना बनाओ। इसलिए आपने देखा होगा अक्सर अल्लाह वाले रात को ज़रूर जागते हैं, और कोई अल्लाह वाला नहीं बना जब तक कि वो रात को ना जागा हो। जो अल्लाह वाला बना है, खा इमाम राजी हो, खा वो शेख सादी हो, खा वो शेख अब्दुल कादिर जिलानी हो, खा वो मोइनुद्दीन चिश्ती अजमेरी हो, खा वो अली हजवेरी हो, खा वो बहाउद्दीन ज़करिया मुल्तानी हो, खा वो हज़रत मौलाना मोहम्मद कासिम नानोतवी हो, खा हज़रत मौलाना मोहम्मद इलियास हो, खा हज़रत मौलाना खैर मोहम्मद हो, खा हज़रत मौलाना हज़रत शेख उल हिंद या हज़रत मदनी हो, ये जितने लोग भी अल्लाह वाले बने हैं रातों को कीमती बनाने से बने हैं, रातों को जागने और इबादत करने से बने हैं। इसलिए मेरे दोस्तों ये रातें बार बार नहीं आती, ये रातें सिर्फ सोने की नहीं है, सोने की बहुत सारी रातें हैं। कुछ देर आराम करें मगर इन रातों में इबादत ज़रूर करें, नफल पढ़ें, कुरान पढ़ें, अल्लाह से माफ़ी मांगें, तौबा करें, इस्तग़फ़ार करें, कुछ बातें अपने अल्लाह से करें। तो रात बड़ी कीमती है, ये बात मैंने पिछले साल अर्ज़ की थी, आज फिर दोहरा दी है। आप हजरात और मुझे अल्लाह तौफीक दे कि हम अपनी इन रातों को कीमती बना लें। हमने अभी तरावी की नमाज में हाफिज़ आसिम साहब से कुरान सुना, माशाल्लाह दिल से दुआएं निकली, अल्लाह इस बच्चे की उम्र में, इसके इल्म में, इसकी उम्र में बरकत अता फरमाए। बहुत खूबसूरत कुरान पढ़ा, बड़ा जी खुश हुआ और दिल से दुआएं निकली। अल्लाह तबारक व ताला कुरान करीम की नेमत से मालामाल रखे, इसका इल्म भी अता करे। हज़रत उबै बिन काब रज़ी अल्लाह तआला अन्हु, ये हुज़ूर के जलील व क़दर सहाबा में से एक सहाबी हैं, और इनको बहुत सारे एजाज हासिल हैं। एक एजाज और आनंद तो इनका ये है कि रहमत आलम हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मेरी उम्मत का सबसे बड़ा कारी हजरत उबै बिन काब है। यानी अपनी उम्मत का सबसे बड़ा कारी खुद हुजूर ने ज़माने नबुव्वत से हजरत उबै बिन काब रज़ी अल्लाह तआला को करार दिया। और दूसरा एजाज इनका ये है कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम नमाज पढ़ा रहे थे, हुजूर अलैहि सलाम तिलावत करते हुए किरात करते हुए भूल गए, भूल जाते हैं, और अल्लाह ने अपने नबी को भुलवाया ताकि उम्मत को अमली और प्रैक्टिकल तौर पर पता चल जाए कि अगर नमाज में इमाम भूल जाए तो क्या करना चाहिए। तो वो भूल गए। और ये मैं बात इस तनाजुर में कह रहा हूँ कि आपने कुरान सुना, इन्होंने कुरान पढ़ा। कुरान पढ़ना भी इबादत है, कुरान का सुनना भी इबादत है, कुरान का पढ़ना भी हुजूर अलैहिस्सलाम की सुन्नत है, और कुरान को सुनना भी हुजूर अलैहिस्सलाम की सुन्नत है। हज़रत उबै बिन काब को हुजूर ने फरमाया मेरी उम्मत का सबसे बड़ा कारी। और दूसरा एजाज ये हुआ कि हुजूर नमाज पढ़ाते हुए भूल गए। जब हुजूर भूल गए तो उबै बिन काब रज़ी अल्लाह ने पीछे से लुकमा दिया, हुजूर अलैहिस्सलाम ने उनका लुकमा लिया और आपने नमाज पढ़ाई। नमाज का जब सलाम फेरा तो फरमाया तुम में से किसने मुझे लुकमा दिया था, किसने लुकमा दिया था? तो उबै बिन काब रज़ी अल्लाह तआला खड़े हो गए, कहा या रसूल अल्लाह मैंने दिया था। फरमाया मेरा अंदाजा भी यही था कि तुमने ही लुकमा दिया होगा, तुमने ही लुकमा दिया होगा। तो इमाम भूल जाए तो मुक्तदियों को लुकमा देना चाहिए। तो ये नहीं सोचना चाहिए कि कुरान पढ़ने वाला बड़ी शख्सियत है, आलिम है, शेखुल हदीस है, मुफ्ती आलम है, मैं छोटा हूँ, मैं कैसे लुकमा दूँ। नहीं, कुरान का लुकमा, ये कुरान की अल्लाह ने हिफाजत कराई है कि बड़ा बड़ा बुजुर्ग भी कुरान पढ़ रहा हो गलत पढ़े तो पीछे बच्चा शगिर्द खड़ा हो भले आगे उस्ताद पढ़ रहा हो वो लुकमा दे देता है। ये अल्लाह ने इस तरह कुरान की हिफाजत कराई है, अल्लाह कुरान गलत पढ़ने नहीं देता। तो कोई ना कोई बोल देता है तो इन्होंने लुकमा दिया। तो इनको ये एजाज किया कि इन्होंने हुजूर को लुकमा दिया, दो हो गए, दो आनर। तीसरा आनर इनका ये है कि इस्लाम की तारीख में, इस्लाम की हिस्ट्री में, मदीना मुनव्वरा में, मस्जिद नबवी में सबसे पहले तरावी की नमाज में पूरा कुरान करीम जिस सहाबी ने सुनाया है वह उबै बिन काब रज़ी अल्लाह सबसे पहला पूरा कुरान तरावी की नमाज में मस्जिद नबवी में मदीना मुनव्वरा में किसने सुनाया? ये बात आपको पहले पता थी? हाँ, आपको ये पता है फलाने इतने सेंचुरियाँ बनाई, फलाने इतने रिकॉर्ड बनाए, फलां फलां ओलंपिक गेम में गोल्ड मेडल ले रहे हैं। लेकिन ये भी पता होना चाहिए इस्लाम की तारीख का मेरे दोस्तों, असल तो ये पता होना चाहिए सबसे पहले मदीना मुनव्वरा में और इस्लाम में तरावी की नमाज में पूरा कुरान किसने सुनाया? हज़रत उबै बिन काब। तीन आनर हो गए, चौथा आनर इनका बहुत बड़ा है, ये असल बताना था। हुजूर अलैहिस्सलाम ने फरमाया उबै इधर आओ। उबै, अल्लाह ताला ने मुझे जिब्राइल अलैहिस्सलाम के जरिए हुक्म दिया है कि मैं तुमसे कुरान सुनूं, मुझे अल्लाह ने हुक्म दिया कि मैं तुमसे कुरान सुनूं। तो उबै बिन काब रज़ी अल्लाह ने अर्ज़ किया, रसूलल्लाह अल्लाह ताला ने मेरा नाम लेकर फरमाया, मेरा नाम लेकर आपको फरमाया कि उबै से कुरान सुनो। तो हुजूर अलैहिस्सलाम ने फरमाया हाँ उबै, अल्लाह ने तुम्हारा नाम लेकर फरमाया कि मैं तुमसे कुरान सुनूँ। तो ये बात सुननी थी कि आँखों से आंसू जारी हो गए, अश्कबार हो गया खुशी से कि मैं कहाँ, मेरा अल्लाह कहाँ, मैं कितना खुश नसीब हूँ कि मेरे अल्लाह ने मेरा नाम लेकर अपने महबूब पैगंबर को फरमाया कि इसे कुरान सुनाओ। क्या लोग थे ये सहाबा, कितने अजीम लोग थे, अल्लाह इनके नाम लेते थे। अल्लाह ने कहा फलम्मा कदा ज़ैदुन मिन्हा, ये ज़ैद सहाबी का नाम है, कुरान में अल्लाह ने लिया है। उबै बिन काब का नाम लेकर हुजूर को अल्लाह ने फरमाया इनसे कुरान सुनाओ, और फरमाया मुझे जिब्राइल के जरिए अल्लाह ने हुक्म दिया कि मैं तुमसे कुरान सुनूं। तो उबै बिन काब रज़ी अल्लाह तआला को बहुत खुशी हुई कि परवरदिगार आलम ने मेरा नाम लिया, अल्लाह की तरफ से मेरा नाम लिया गया। तो इन्होंने कहा कि या रसूलल्लाह कुरान तो आप पर नाज़िल हुआ, कुरान उतरा तो आप पर, हमने सुना पढ़ा आपसे, तो आप हमें सुनाएंगे या मैं आपको सुनाऊं? होना तो ये चाहिए कि आप हमें सुनाएं, मैं कैसे सुनाऊं, मैं तो शागिर्द हूं, मैंने तो आपसे कुरान सुना है, मेरे ऊपर तो कुरान उतरा नहीं है, आप पर तो कुरान नाजिल हुआ है। तो हुजूर अलैहि सलाम ने फरमाया कि भाई कुरान अगरचे मेरे ऊपर नाजिल हुआ मगर अल्लाह का हुक्म यह है कि मैं तुमसे कुरान सुनूं। और बाद हदीसों में आता है हुजूर अलैहि सलाम ने फरमाया अल्लाह ने मुझे सूरत भी बताई है कि ये सूरत कहो इनसे कि ये तुम्हें सुनाए। तो हुजूर अलैहि सलाम से पूछा या रसूल अल्लाह कौन सी सूरत, फरमाया सूरतुल बय्यिना, ये कुरान के आखिरी पारे में है। बिस्मिल्लाहिर्रहमानिर्रहीम लम यकुनिल्लज़ीना कफरू मिन अहलिल किताबि वल मुशरिकीन मुनफक्कीन मुनफक्कीन हत्ता तातियहुमुल बय्यिना रसूलुम मिनल्लाहि यतलू सुहुफन मुतहहरा फीहा कुतुबुन क़य्यिमा। ये आखिर तक सूरत, फरमाई अल्लाह ने सूरत भी बताई है कि ये मैं तुमसे सुनूं। तो दुबई बिन काब रज़ी अल्लाह तआला ने हुजूर को कुरान सुनाया, हुजूर ने सुना तो मालूम हुआ कुरान का सुनना भी इबादत है और हुजूर की सुन्नत है। और अल्लाह ने कहा अपने पैगंबर को कि आप कुरान सुने। तो आप हजरात जब कुरान सुन रहे हो तो ये नीयत कर लिया करें कि मैं सुन्नत पर अमल कर रहा हूँ। किस पर अमल कर रहा हूँ? इबादत भी है, सुन्नत रसूलुल्लाह भी है। तो अल्लाह ने आपको आम हालतों में कुरान सुने वो इबादत है, चले जाके नमाज में सुने, रमजान में सुने, और फिर मस्जिद के अंदर सुने, और फिर जनाबे वाला रमजान की रातों के अंदर सुने, तरावी में सुने। तो जहाँ कहीं मेरे दोस्तों कुरान लगा हुआ हो, केसत चल रही हो, वहाँ कोई और काम ना किया करो, कुरान सुना करो। और आप दफ्तर में जाते आते हैं, अपनी शॉप पे जाते आते हैं, बजाय गाने सुनने के अपने पास कुरान करीम की सीढ़ी रख लो, अपनी गाड़ी में वो कुरान की सीढ़ी लगा दिया करो। और अपने घरों में भी सुबह को शाम को थोड़ी देर के लिए कुरान ज़रूर लगा दिया करो, कुरान की किसर लगा दिया करो, ताकि घर में बरकत हुआ करे और सारे घर वाले कुरान सुने। और इसके सुनने पर क्या होगा, अल्लाह कह रहा है वइदा कुरिअल कुरआन फस्तमिउ लहु वअन्सितु लअल्लकुम तुरहमून। जब कुरान पढ़ा जा रहा हो तो तुम कान लगाओ, सुनो और चुप रहो, क्यों? ताकि तुम पर मेरी रहमत नाजिल हो। तो कुरान का सुनना ये अल्लाह की रहमत का बायस है, तो इसलिए कुरान को सुना करो। ये बात तो मैंने कह दी कुरान के हवाले से। आज हमारे इस अजीज ने जो कुरान का हिस्सा पढ़ा है, काश आप कुरान का तर्जुमा जानते तो आपका लुत्फ़ और कैफियत ही मुख्तलिफ होती। इसमें जो इन्होंने आज पारा पढ़ा है उसमें ये इन्होंने 24वां पारा पढ़ा है, और इस 24वें पारे की कुछ आयतें मैंने आपकी खिदमत में अभी तिलावत की। बस उनका मतलब और तर्जुमा 10 से 12 मिनट में अर्ज करके आपसे इजाज़त चाहूँगा। वो आयतें ये हैं जो आज इन्होंने तरावी में भी पढ़ी। इन्नल्लज़ीना क़ालू रब्बुनल्लाहु थुम्मा इस्तक़ामू ततनज़्ज़लु अलैहिमुल मलाइकतु अल्ला तख़ाफ़ू वला तहज़नू वअबशिरू बिल्जन्नतिल लती कुंतुम तुवादून नहनु औलियाउकुम फिल हयातिद दुनिया वफिल आखिरा वलकुम फीहा मा तश्तगी أنفسكم ولهم فيها ما تدعون نزلا من غفور رحيم। ये आयात मुबारका आज इन्होंने पढ़ी है, और इससे के अलावा इनका तर्जुमा यह है कि परवरदिगार आलम फरमाते हैं वो लोग जिन्होंने कहा हमारा रब अल्लाह है, यानी अल्लाह पर ईमान लाए, अल्लाह को माना, सुम इस्तकामू फिर इस पर डट गए, सुम इस्तकामू फिर इस पर डट गए। अल्लाह ने फरमाया मैं उनको चंद इनाम अता करूँगा। एक इनाम ये करूँगा कि उनके पास फरिश्ते भेजूँगा, और वो फरिश्ते जाकर उनको कहेंगे कि देखो तुम्हें कोई डर भी नहीं, कोई तुम्हें गम भी नहीं। और फरमाया कि मैं उन फरिश्तों के ज़रिए उनको मैसेज भेजूँगा कि तुम उस जन्नत की खुशखबरी हासिल करो जिसका तुमसे वादा किया गया। और फरमाया एक इनाम ये दूंगा कि मैं ये कहूँगा कि हम तुम्हारे दोस्त हैं दुनिया में भी और आखिरत में भी, और जन्नत में तुम्हारी मन चाही ज़िंदगी, जो चाहोगे जो मांगोगा तुम्हें मिलेगा, ये मेरी तरफ से तुम्हारी मेहमानी है। यह आयात का तर्जुमा। अब पहली बात यह अर्ज करनी है कि इन आयतों में अल्लाह ने इस्तिकामत की फजीलत बयान की है कि आदमी जो काम करे, जो नेक काम करे, अल्लाह पर ईमान लाए, इस्लाम को कबूल करे, तो उस पर फिर डट जाए, उस पर इस्तिकामत का मुदारा करे, उस पर दवाम हो, किसी का डर किसी की धमकी और कोई लालच उसको इस्लाम से दूर ना करे और पीछे ना हटाए। लिहाजा इसमें ये पैगाम है कि रमजान मुबारक में आप हजरात 5 वक्त बाजमात मस्जिद में नमाज पढ़ रहे हैं, आप नेक अमल कर रहे हैं, बहुत से गुनाह आपने छोड़ दिए हैं, तो क्या ये सिर्फ 1 महीना या सारी जिंदगी? हुजूर अलैहिस्सलाम ने फरमाया बेहतरीन काम वो है जिस पर दवाम हो, जो हमेशा किया जाए। नेकी का काम थोड़ा करें, हमेशा करें, ये बेहतर है कि ज़्यादा करें, चंद दिन करें। ये बेहतर नहीं है कि आप एक रात तो पूरी जागें, बाकी रातों में ईशा भी नहीं, फजर भी नहीं, ऐसा नहीं। आप रात को थोड़ी देर जागें मगर ईशा और फजर हमेशा पढ़ें, ये ज़्यादा बेहतर है। इसलिए हर चीज़ पर दवाम होना चाहिए। हमारे बहुत से भाई रमज़ान में नमाज पढ़ते हैं, नमाज के बाद रमज़ान के बाद नहीं पढ़ते, रमज़ान में मस्जिदों में नज़र आते हैं, रमज़ान के बाद नज़र नहीं आते। उम्र भर के लिए नमाज फ़र्ज है। इसलिए मेरे दोस्तों, जो नेक अमल की आदत तुम्हें पड़ी है, इसको हमेशा करना, इस पर इस्तिकामत करना। और फरमाया गया अल इस्तिकामत फौकल करामा, इस्तिकामत जो है किसी काम को हमेशा करना, ये करामत से भी ज़्यादा बड़ा हुआ है। करामत की कोई वो हैसियत नहीं है, इस्तिकामत की हैसियत है। लिहाजा इस पर नियत करो, इरादा करो, अल्लाह से दुआ मांगो कि अल्लाह मुझे ये नेक काम हमेशा करने की तौफीक अता फरमा। आप अल्लाह से दोस्ती 1 दिन 2 दिन की लगाएंगे, महीने की लगाएंगे, 10 दिन की लगाएंगे, या हमेशा की लगाएंगे? ये कितनी बुरी बात है कि आप रमज़ान के चंद दिन तो अल्लाह से दोस्ती लगाएं और रमज़ान ख़त्म हो तो दोस्ती ख़त्म। अल्लाह तो कहता है मैंने हमेशा की दोस्ती तुमसे की, और मैं और आप अल्लाह से दोस्ती चंद दिन की लगाएं, ये मुनासिब नहीं है। आप नमाज पढ़ते हैं अल्लाह को राज़ी करने के लिए, तो क्या आप रमज़ान में पढ़ें उसके बाद छोड़ दें तो गोया ये कह रहे अल्लाह आप मुझे परवाह नहीं, तो राज़ी हो या नाराज़ हो? नहीं नहीं मेरे दोस्तों, अल्लाह की दोस्ती हमेशा के लिए। लिहाजा ये इरादा करो, अल्लाह फरमा रहा है कि जो दवाम करेंगे इस्तिकामत उनको मैं ये इनाम दूंगा। तो लिहाजा हर नेकी जो आप आजकल कर रहे हैं इसको सारी जिंदगी करने का इरादा करें। करेंगे इरादा क्या? नहीं, हमेशा नमाज पढ़ेंगे इंशाल्लाह, कुरान पढ़ेंगे, गुनाह नहीं करेंगे, नेक काम करेंगे, इस्तिकामत। अब अल्लाह इनाम क्या देगा? फरमाया पहला इनाम ये दूंगा कि मैं फरिश्तों के जरिए, पहले तो फरिश्ते इनके पास भेजूंगा, यानी तुम फरिश्तों के पास नहीं जाओगे, फरिश्ते तुम्हारे पास आए। फरिश्ते किन के पास आते हैं? फरिश्ते आते हैं आमतौर पर नबियों के पास, पैगंबरों के पास, रसूलों के पास। लेकिन अल्लाह कहते हैं जो मेरा नेक बंदा होगा उसको भी मैं इज्जत ये दूंगा कि फरिश्तों के पास इनको नहीं भेजूंगा, फरिश्तों को इनके पास भेजूंगा, फरिश्ते इनकी खिदमत में आएंगे, तुम्हारे पास हाजिर होंगे। और जब अब आप कहेंगे मौलाना सारे फरिश्ते आए बस इज़राइल ना आए, इज़राइल ना आए बाकी सब आ जाए, उसने भी एक दिन आना है और आएगा वो अल्लाह के पास ले जाने के लिए, तो बाकी ज्यादातर वो नहीं आएगा, वो एक ही दफा आएगा बस, अव्वल और आखिर, फर्स्ट एंड लास्ट टाइम। बाकी तो जिब्राइल आएंगे, मीकाएल, दूसरे फरिश्ते आएंगे। तो मेरे दोस्तों ये आएंगे तो फरिश्ते तो रहमत होते हैं, तो आपके लिए रहमत बनकर आएंगे। अल्लाह ने फरमाया पहला इनाम दूंगा जो इस्लाम पर, ईमान पर इस्तिकामत का मुजाहरा करेगा, नेक काम हमेशा करेगा, उसके पास मैं फरिश्ते भेजूंगा, ये उसका एहसास होगा। दूसरा ये करूँगा कि फरिश्तों के जरिए उसको ये पैगाम भिजवाऊंगा और ये इनाम दूंगा कि तुझे किसी किस्म का डर नहीं होना चाहिए। मैं किस एक दिन सोचता था कि अल्लाह ताला बार बार कुरान में कह रहा है जन्नत में जन्नतियों को कोई डर नहीं होगा, कोई डर नहीं होगा, कोई डर नहीं होगा, कोई डर नहीं होगा, कोई गम नहीं होगा। एक तो दो लफ्ज हैं, एक का खौफ, एक का हुजन। खौफ का माना होता है डर, हुजन का माना होता है गम। खौफ का ताल्लुक होता है आने वाले हालात के साथ और गम का ताल्लुक होता है पिछले हालात के साथ। मसलन आपने कल कोई काम करना था ना कर सकें, या कल आपको कोई लॉस हो गया, उस पर होता है गम, और आपको खतरा कि कल ऐसा ना हो जाए, इसको कहते हैं अरबी में खौफ। तो अल्लाह कहता है उन जन्नतियों को और इस्तिकामत वालों को मैं ये कहूँगा कि पीछे का कोई गम ना करो, आगे का कोई डर ना करो, तुम्हें कोई डर नहीं होना चाहिए। तो मैं सोचता था कि अल्लाह बार बार ये क्यों कहता है कि जन्नतियों को कोई डर नहीं होगा, कोई डर नहीं होगा, कोई डर नहीं होगा। तो एक दिन मेरा ध्यान इस तरफ गया कि डर ना होना ये भी तो बहुत बड़ी नेमत है, ये कोई मामूली नेमत है, वो इस तरह पर नेमत है कि आप सोचें कि दुनिया में आदमी कितना बिजनेसमैन, मालदार या कितना बड़ा कोई आलिम किसी मनसब पर भी हो, वो हर बार डरता रहता नहीं रहता? बोलो, آپ کو بھی ڈر رہتا ہے کہ نہیں رہتا؟ مثلا مختلف صورتیں ہوتی ہیں، یہ ڈر رہتا ہے مجھے کاروبار میں لاس نہ ہو جائے، یہ ڈر رہتا ہے میری جاب نہ ختم ہو جائے، یہ ڈر رہتا ہے کہ کہیں مجھے کیمرہ کیچ نہ کر لے، میرے پوائنٹ نہ کٹ جائے، میرا لائسنس ضبط نہ ہو جائے، میرا امیگریشن نہ ختم ہو جائے۔ کبھی یہ ہوتا ہے روٹی کا ڈر، کہاں سے کھاؤں گا، کہاں سے پیوں گا، بچے آ رہے ہیں، ان کی شادی کرنی ہے، فلاں کرنا ہے، فلاں کرنا ہے، ہر وقت کوئی نہ کوئی ڈر رہتا ہے۔ اور نہیں تو کم از کم چوروں کا ڈر رہتا ہے، چوروں کا ڈر، چور نہ آ جائے۔ اور یہاں بھی بڑی چوری ہو رہی ہیں، میں تو سمجھ تھا کہ چور یہاں نہیں ہوتے، یہاں پتہ لگا بڑے بڑے چور ہیں، اور یہاں تو ویسے آگے آ گئے جو گھر میں لے کے جاتے ہیں پتہ چل جاتا ہے گولڈ کہاں پڑا ہے، پیسے کہاں پڑے ہیں۔ یعنی یہاں آپ لوگ الارم لگاتے ہیں، کچھ لگاتے ہیں، تب بھی چوری کا ڈر رہتا ہے، ڈاکے کا ڈر رہتا ہے، اور نہیں تو اور موت کا ڈر رہتا ہے۔ دیکھو نا، ڈر تو ہر ایک کو رہتا ہے نا، کوئی نہ کوئی ڈر تو رہتا ہے، کوئی نہ کوئی ڈر ہر ایک کو ہوتا ہے۔ چلے آپ سمجھیں ہم لوگوں کو تو ڈر ہے، روٹی کا ڈر ہے، کپڑے کا ڈر ہے، مکان کا ڈر ہے، چوری کا ڈر ہے، پولیس کا ڈر ہے، قانون کا ڈر ہے، جاب کا ڈر ہے، بزنس پہ لاس کا ڈر ہے، فلاں ڈر ہے، فلاں خوف ہے، بچہ آوارہ نہ ہو جائے یہ ڈر اور خطرہ ہے، بچے کہیں ہم سے دور نہ چلے جائیں، نافرمان نہ ہو جائیں، یہ ڈر تو ہر ایک کو کوئی نہ کوئی ڈر رہتا ہے۔ ان کو آپ چھوڑیں، جو ملک کا صدر، پریزیڈنٹ، وزیر اعظم، پرائم منسٹر ہو، ان کو آپ کا کیا خیال ہے، آپ سے کم ڈر ہے یا آپ سے زیادہ ہے؟ اور تو ڈر ہمارے پاکستان میں ڈر رہتا ہے، ابھی کہیں وہ بوٹوں والے نہ آ جائیں، ڈنڈے والے نہ آ جائیں، ہمیں کان سے پکڑ کر نہ نکال دیں۔ سپریم کورٹ کا ڈر، اور یہ ہمارا جو صدر ہے وزیر اعظم ہے، ان کو ڈر کہیں مجھے کوئی گولی نہ مار دیں۔ یہ یوسف رضا گیلانی ہمارے ملتان کے پرائم منسٹر ہیں، تو یہ مجھے ملتان آئے تو ٹیلی فون کیا، ابھی جب بدارت سے ہٹ گئے، بدارت عظمیٰ سے مجھے فون کیا، ملاقات ہوئی، تو میں نے ان سے کہا کہ اب تو آپ، پہلے تو آپ کو بڑا ڈر ہوتا تھا، ملتان میں بھی جاتے تھے ہیلی کاپٹر پہ جاتے تھے، یہ جی کار پہ گیا کہیں کوئی گولی نہ مار دیں۔ میں نے کہا آپ کو کیا ڈر ہے، چلو اب تو ڈر ختم ہو گیا، وزیر اعظم ہے۔ کہا نہیں، اب بھی مجھے ایجنسیاں، پولیس کہتے ہیں آپ اکیلا نہ نکلیں، آپ کو کہیں کوئی مار نہ دے، پولیس آ گئے، گن مین آ گئے، اور یہ تو رات کو میرے خیال میں زرداری کو نیند ہی نہیں آتی ہوگی۔ اب آپ اوباما دیکھیں، پوری دنیا کا صدر ہے، ڈر ہے یا نہیں؟ کتنا ڈر ہے، آپ کے ملک میں بھی یہاں آ جائے تو کتنی فوج اس کے ساتھ ہوگی، کتنی سیکورٹی ہوگی، کتنی ہوگی، چیزیں چیک کی جائیں گی، کھانا چیک کریں گے، اس کھانے کے اندر کہیں یہ پریزیڈنٹ، وزیر اعظم کوئی بھی اس کو کہیں کوئی ملا نہ دے کوئی چیز، اس کا کھانا چیک ہوتا ہے، اس کا جہاز چیک ہو رہا ہے، جناب ٹریفک جام ہو جاتی ہے، ٹریفک بند ہو جاتی ہے، جگہ جگہ پولیس والے کھڑے ہیں۔ تو آپ کا خیال ہے کہ وزیر اعظم اور صدر کو ڈر کم ہوتا ہے، حالانکہ ان کو آپ سے زیادہ ڈر ہے، ان کو ہر وقت اپنی جان کا ڈر رہتا ہے، اور یہ بھی ڈر رہتا ہے کہ یہ کرسی کو نکال نہ دے اور ہمیں کوئی کرسی سے ہٹا نہ دے، ہر وقت اقتدار کا ڈر ہے، ہر وقت اس بات کا خوف ہے، کسی کو جیل کا ڈر ہے، کرپشن کی ہے، تھوڑی دیر ہٹے تو پکڑے جائیں گے۔ تو میرے دوستوں، ڈر ہر ایک کو ہے، اوپر سے لے کر نیچے تک کا ڈر ہوتا ہے، میرا ڈر اور طرح کا، آپ کا ڈر اور طرح، مگر ڈر تو سب کو ہے نا، تو یہ کتنی بڑی نعمت ہوگی کہ اللہ فرمائیں گے جنتیوں کو تمہیں یہاں کوئی ڈر نہیں۔ اب اندازہ لگائیے کہ یہ کتنی بڑی نعمت ہے ڈر نہ ہونا، کیوں اللہ بار بار کہہ رہا ہے؟ معلومات کہ ڈر نہ ہونا اور پیس کا ہونا یہ بھی بہت بڑی نعمت ہے، اور اللہ کہے گا جنت میں تمہیں، اچھا یہ ڈر بھی رہتا ہے میں بوڑھا نہ ہو جاؤں، اپنے بال کالے کرتا ہے، دوائیاں لیتا ہے حکیم سے اور ڈاکٹر سے، جوان رہوں، یہ ڈر ہے بڑھاپے کا، موت کا ڈر، اللہ فرماتا ہے جنت میں جوان رہو گے کبھی بڑھاپا نہیں آئے گا، اور جنت میں کبھی تم مرو گے بھی نہیں، زندہ ہمیشہ رہو گے، ہمیشہ زندگی رہے گی۔ تو اللہ نے یہ فرمایا بار بار قرآن میں کہ جنت میں کوئی ڈر نہیں ہوگا، اہل جنت کو کوئی ڈر نہیں ہوگا، اور ایمان پر ڈٹ جانے والوں کو کوئی ڈر نہیں ہوگا، اسلام پر ہمیشہ عمل کرنے والوں کو کوئی ڈر نہیں ہوگا۔ اب آپ کو سمجھ میں آیا کہ ڈر نہ ہونا کتنی بڑی نعمت ہے، اس لیے بار بار اللہ اس کا ذکر کر رہا ہے۔ فرمایا ڈر بھی نہیں، پیچھے کا غم بھی نہیں، کیونکہ آگے زیادہ نعمتیں دوں گا، ایک انعام یہ ہوا۔ اور اس کے بعد اللہ نے یہ فرمایا ان الذين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكه ولا تخافوا ولا تحزنوا وابشروا بالجنه التي كنتم توعدون۔ ایک انعام یہ ہے کہ آؤ، جنت تمہارا انتظار کر رہی ہے، یہ جنت جس کا میں نے تمہیں وعدہ کیا تھا، اس جنت کی خوشخبری ہوگا، اللہ ہم سب کو جنتی بنا دے۔ جنت اللہ کی رضا کی جگہ کا نام ہے، اللہ ہم سب کو جنتی بنا دے، جنت کا وعدہ۔ یہ آگے فرمایا جنت میں کیا ہوگا؟ فرمایا وَلَكُمْ فِيهَا مَا تَشْتَهِي أَنفُسُكُمْ وَلَكُمْ فِيهَا مَا تَدَّعُونَ، جنت میں تمہاری من چاہی زندگی ہوگی، جو تم مانگو گے، جو خواہش کرو گے، حتیٰ کہ حضور علیہ السلام نے فرمایا ایک پرندہ اڑ رہا ہوگا، تمہارا یہ خیال ہوگا یہ پرندہ اس کا گوشت بڑا لذیذ ہوگا، ابھی تمہارا یہ خیال ہوگا وہ بالکل تیار ہو کے پروست ہو کے تمہارے سامنے آ جائے، لو کھا لو۔ اللہ کچھ تھوڑی سی خدائی دے دے گا، جو چاہے وہ ہو جائے، یہ آپ کی اور میری یعنی بندے کی شان ہے یا اللہ کی شان ہے؟ بولو بولو۔ لیکن اللہ کہتا ہے میں تمہاری مہمان نوازی کے طور پر رمضان کے روزے رکھنے والوں، قرآن سننے اور پڑھنے والوں، اعتکاف کرنے والوں اور اسلام پر ڈٹ جانے والوں اور ہمیشہ مجھے راضی کرنے کی فکر رکھنے والوں، میں یہ تھوڑی سی اپنی شان تمہیں بھی دے دوں گا اور جو تم چاہو گے وہ ہو جائے۔ اب بس اس بات کی میں نے وضاحت کرنی ہے، دیکھیے میرے دوستوں، دو صورتیں ہیں۔ ایک صورت یہ ہے کہ ہم دنیا کے اندر من پسند زندگی گزاریں اور آخرت میں پھر ہمیں سزا مل جائے، اور دوسری صورت یہ ہے کہ دنیا میں ہم رب چاہی زندگی گزاریں اور آخرت میں نہ ختم ہونے والی زندگی ہماری مرضی کی ہو جائے۔ آپ بتائیے عقل مند آدمی کون ہوتا ہے؟ دو طریقے ہیں نا، ایک طریقہ یہ کہ آپ کی مرضی کی زندگی دنیا میں ہو اور پھر اللہ کی مرضی کی آخرت میں ہو، دوسرا طریقہ یہ ہے کہ یہاں اللہ کی مرضی کی ہو، وہاں تمہاری مرضی کی ہو، یہاں والی زندگی چند سال کی ہے اور وہاں کی زندگی انلمٹ ہے۔ آپ بتائیے عقل مند آدمی کون ہوگا؟ کیونکہ یہاں اگر اللہ کی پسند کی ہوگی سب ملے گی تمہیں اپنی پسند کی، اگر تم اپنی پسند کی گزارو گے تو تمہاری پسند کی نہیں ملے گی۔ اس حدیث کی وضاحت حضور علیہ السلام نے ایک حدیث میں کی، اور حضور کی حدیثیں قرآن کی شرح ہیں۔ اس حدیث کو سمجھ لیں، آپ سمجھیں پورا دین سمجھ لیا، قرآن سمجھ لیا، حدیث سمجھ لی۔ حضور علیہ السلام نے فرمایا الدنیا سجن المؤمن وجنت الکافر، دنیا یہ مومن کی جیل ہے، میری اور آپ کے لیے جیل ہے، کافر کی جنت ہے۔ دنیا کس کو کہتے ہیں؟ کس کو کہتے ہیں دنیا؟ آپ کہیں گے دنیا دنیا ہوتی ہے، مولانا آپ کو دنیا کا معنی بھی نہیں آتا۔ یاد رکھو اہل علم نے دنیا کے دو معنی بیان کیے، کتنے معنی؟ ایک معنی دنیا کا ہے جو چیز اللہ سے غافل کر دے، جو اللہ سے غافل نہ کرے وہ دنیا نہیں ہے وہ دین ہے۔ آپ اگر کاروبار کر رہے ہیں مگر کاروبار شریعت کے مطابق کرتے ہیں، حلال کرتے ہیں، سچ بولتے ہیں، جھوٹ نہیں بولتے، اور آپ کاروبار کی وجہ سے نماز نہیں چھوڑتے، آپ کا خیال نماز کے ٹائم کی طرف بھی رہتا ہے، آپ بتائیے آپ کا یہ بزنس کرنا دنیا ہے یا دین ہے؟ یہ دین ہے، سارے کہہ دو یہ۔ آپ ایک جاب کر رہے ہیں، آپ اس جاب کے اندر بھی کوئی گناہ کا کام نہیں کرتے اور نماز نہیں چھوڑتے، اللہ کو ناراض نہیں کرتے، شریعت کے خلاف کوئی کام نہیں کرتے، آپ کی وہ جاب، آپ مجھے بتائیے وہ دنیا ہے یا دین ہے؟ دین ہے۔ آپ پڑھا رہے ہیں اسکول میں، کالج میں، یونیورسٹی میں پڑھا رہے ہیں، مگر جو پڑھاتے ہیں شریعت کے مطابق پڑھا رہے ہیں، یعنی کوئی چیز اسلام کے خلاف نہیں پڑھا رہے، اسلام کے خلاف بھی ہو تو آپ سمجھا دیتے ہیں کہ اسلام یہ کہتا ہے، اور آپ جاب سے ہی پڑھا رہے ہیں اور آپ اللہ کو بھی نہیں بھولتے، تو آپ کا یہ پڑھنا اور پڑھانا یہ دنیا کہلائے گا یا دین کہلائے گا؟ یہ دین کہلائے گا۔ تو میرے دوستوں، دین صرف نماز کا نام نہیں، روزے کا نام نہیں، زکات کا نام نہیں، یہ بھی دین ہے، اور تمام معاملات یہ بھی دین ہے۔ جو کام آپ اللہ کے حکم کے مطابق کر رہے ہیں وہ دین ہے، جو چیز آپ کو اللہ سے غافل کرے وہ دنیا ہے، جو اللہ سے غافل نہ کرے وہ دنیا نہیں، وہ دین ہے۔ ایک معنی۔ دوسرا معنی دنیا کا یہ کیا گیا ہے کہ مرنے سے پہلے جو کچھ ہے، خواہ اچھا یا برا، اس کو دنیا کہتے ہیں۔ میرے اور آپ کے مرنے سے پہلے جو کچھ ہمیں نظر آتا ہے، خواہ اچھا یا برا، اس کو دنیا کہتے ہیں۔ یہاں حدیث میں کسی معنی نہیں ہے، انہوں نے فرمایا یہ ساری دنیا جو آپ کے مرنے سے پہلے پہلے گئے، یہ مومن کی جیل ہے، کافر کی جنت ہے۔ اب حضور نے لفظ تو دو کہے مگر دریا کو کوزے میں بند کر دیا، اور حضور علیہ السلام کو اللہ نے جوامع الکلم عطا کیے تھے۔ اب اس کو ذرا سمجھ لیں، جیل اللہ نہ لے جائے کسی کو، آمین کہہ دو، آمین کہہ دو۔ آپ اتنا جانتے ہوں گے کہ جیل میں بہت سی پابندیاں، سختیاں، مشکلات ہوتی ہیں، مگر دو چیزیں بڑی نمایاں ہوتی ہیں۔ ایک یہ ہوتا ہے کہ جیل میں قیدی کی اپنی مرضی کی زندگی نہیں ہوتی، وہ جیل کے قانون کا پابند ہوتا ہے، وہ یونیفارم لباس وہ پہنائے گا جو جیل کے عملہ پہنائے گا، اس کو کھانے کو روٹی اپنی مرضی کی ملے گی کہ آج مجھے گوشت کھلاؤ، آج چکن لاؤ، آج مٹن لاؤ، آج جناب ویجیٹیرین ہو، آج دال ہو، نہیں نہیں، وہ جو جیل کا بنا ہوا مینیو اس کے مطابق وہ پابند ہوگا، لنچ کا، ڈنر کا، اور جس ٹائم وہ لاک اپ میں بند کریں گے اس کو بند ہونا ہوگا، جب باہر نکالیں گے باہر نکلنا ہوگا، کیوں بھی ایسا ہی ہوگا نا، جیل میں قیدی کی زندگی اپنی مرضی کی ہوتی ہے یا قانون کی مرضی کی ہوتی ہے، یہ بات آپ جانتے ہیں نا، ایک بات یہ، تو اب آپ اس کے اندر سمجھ لیں، حضور علیہ السلام نے فرمایا دنیا مومن کی جیل ہے، کیا مطلب؟ یعنی مسلمان جس نے کلمہ پڑھا اس نے اپنے آپ کو اللہ اور حضور کے سپرد کر دیا، جس طرح جیل کا قیدی اپنی پسند کی زندگی نہیں گزارتا بلکہ جیل والوں کی پسند کی زندگی گزارتا ہے، جس نے لا الہ الا اللہ محمد رسول اللہ پڑھا اس نے گویا یہ اقرار کر لیا کہ میں اپنی مرضی کی زندگی نہیں گزاروں گا، میں اللہ کی اور حضور کی مرضی کی زندگی گزاروں گا، یہ مطلب ہے کہ دنیا مومن کی جیل ہے۔ دوسرا مطلب، جیل میں یہ بات بھی ہوتی ہے کہ جیل میں قیدی کو جتنی سہولتیں مل جائیں، خواہ اس کو جناب اے کلاس، بی کلاس، سی کلاس، اس کو ٹیلیویژن رکھنے کی اجازت، اخبار منگوانے کی اجازت، بیوی کو بلانے کی اجازت، بھلے گھر سے کھانا منگوانے کی بھی اجازت، مگر جیل کا قیدی کبھی جیل کو اپنا گھر سمجھتا ہے؟ اس کا دل لگتا ہے وہاں؟ اگر آپ اس کو اندر ایئر کنڈیشن دے دیں، ہیٹر دے دیں، ٹیلیویژن دے دیں، باہر تو محنت کرنی پڑے گی، کمانا پڑے گا، لیکن آپ اس سے پوچھیں تیری کیا خواہش ہے، وہ کہے گا جیل کا پھاٹک کھولو، مجھے رہائی دے دو، میں نے وہ جیل کو اپنا گھر نہیں سمجھتا، جیل سے کبھی دل نہیں لگاتا، حتیٰ کہ وہ قیدی جس کو پھانسی یا سزائے موت ہونی ہو اس کو پتا ہے کہ میری ڈیڈ باڈی یہاں سے جائے گی، مگر وہ بھی جیل کو اپنا گھر کبھی نہیں سمجھتا، وہ کہتا ہے میں نے جیل میں نہیں رہنا، دل نہیں لگتا اس کا۔ تو اللہ کے پیغمبر نے کتنی پیاری بات فرمائی، یہ دنیا مومن کی جیل ہے، یعنی جس طرح قیدی کا دل جیل میں نہیں لگتا، مسلمان تیرا دل بھی دنیا میں نہیں لگنا چاہیے، تو دنیا کو کبھی اپنا گھر نہ سمجھنا، یہاں تو مسافر ہے، یہ تو ویٹنگ روم ہے، جیسے اسٹیشن پر، ایئرپورٹ پر لاؤنج بنے ہوتے ہیں کہ جو ہی اناؤنس ہوا اور ڈیپارچر ٹائم آیا، میں نے جہاز میں بیٹھنا ہے، ٹرین میں بیٹھنا ہے، یہ تیرا ویٹنگ روم ہے، یہاں پر تو نے ہمیشہ نہیں رہنا۔ تو فرمایا دنیا مومن کی جیل ہے، اس میں دو باتیں سمجھائی، ایک یہ سمجھائی کہ جیسے جیل کا قیدی اپنی پسند کی زندگی نہیں گزارتا، تو نے بھی دنیا میں اپنی پسند کی نہیں، کس کی پسند کی زندگی گزارنی ہے؟ اللہ کی۔ جیسے جیل کا قیدی جیل کو گھر نہیں سمجھتا، اے مسلمان تو نے بھی دنیا کو اپنا گھر نہیں سمجھنا۔ آگے فرمایا کافر کی جنت ہے کیسے، جنت میں بھی دو چیزیں نمایاں ہوں گی، ایک تو یہ کہ جنت میں اپنی مرضی کی زندگی، اپنی پسند کی، اور آپ روزانہ مشاہدہ کر رہے ہیں جو کافر ہیں وہ یہاں اپنی مرضی کی زندگی گزارنے کے لیے گزار رہے، جب دل کہا شراب پی لی، جب دل چاہا فلاں کر لیا، جو کچھ کرنا ہے کر لیں، اور جو ہمارا دل کرے وہ کریں گے ہم، وہ اپنی مرضی کی زندگی، جو کہ ان کی جنت ہے، جنت میں یہ ہونا ہے۔ اور دوسری بات یہ ہوتی ہے کہ جنت میں جو جائے گا اس کا دل لگ جائے گا، نکلنے کو دل نہیں کرے گا، تو کافر دنیا میں دل لگا لیتا ہے، اس کو اپنا گھر سمجھتا ہے، وہ سمجھتا ہے یہی آخری چیز ہے۔ تو فرمایا مومن کا کام یہ نہیں ہے کہ وہ دنیا کو جنت بنائے، وہ دنیا کو جیل سمجھے، اس کی جنت آگے ہے جہاں اللہ اس کو مرضی کی زندگی بھی دے گا، اس کا دل بھی لگ جائے گا۔ تو لہذا میرے دوستو فرمایا وَلَكُمْ فِيَا مَا تَشْتَهِي أَنفُسُكُمْ، خلاصہ یہ نکلا جو دنیا میں اللہ کی مرضی کی زندگی گزارے گا، من چاہی نہیں رب چاہی زندگی گزارے گا، من پسند نہیں خدا پسند زندگی گزارے گا، اللہ جواب کے طور پر نہ ختم ہونے والی زندگی میں اس کو اس کی مرضی کی زندگی دے دے گا۔ لہذا ہمیں دنیا میں چاہیے ہم اللہ کے قانون پر چلیں، جواباً انعام کیا ملے گا؟ جنت میں آپ کی میری حکومت ہوگی، وہاں اللہ ہمیں کہے گا اپنی مرضی کی زندگی گزارو، عیش کرو، سبحان اللہ۔ یہ 10 سال 15 سال 20 سال 40 سال، لہٰذا کبھی بھی اس بات کو بوجھ نہ سمجھا کرو، میں 5 وقت نماز کیوں پڑھوں، میں گناہ کیوں چھوڑوں، میں گناہ کیوں کروں، نہیں، خوشی سے کرو، اس بنا پر گناہ خوشی سے چھوڑو، نیک اعمال کرو کہ مجھے اس کے بدلے میں من پسند زندگی ملنی ہے، تو یہ اللہ کی مہربانی ہوگی۔ تو پوری گفتگو کا خلاصہ دو لفظ آ گئے کہ دنیا میں رب چاہی زندگی گزارو، دنیا میں
रब चाही जिंदगी का गुजारो ताकि आपको और मुझे जवाब में अपनी चाही जिंदगी मिल जाए। यहाँ रब की पसंद की जिंदगी, वहां आपकी और मेरी पसंद की जिंदगी। ये जिंदगी की लिमिट है, उसकी लिमिट नहीं है। अल्लाह ताला हमें ये तौफीक अता करे।